Kalau secara mapol tangan ni, मैले बाँडेको थिएँ कि हामी प्रभावकारी साक्षी हुनको लागि हामी प्रार्थनामा जोसिलो हुनुपर्छ, अनि त्यसको साथसाथै पावलले जेलमा हुँदाखेरि प्रार्थनाको लागि बाँडेको विषयबाट पनि हामीले केही सिक्यौँ, अनि आज चाहिँ हामी कलसी चारको चार पाँच छ अध्ययन गर्ने प्रयास गर्नेछौँ। पहिला चाहिँ हामी यो पुरै खण्ड पढौँ, कलसी चारको दुईदेखि छ। प्रार्थनामा यत्नसित लागिरह, धन्यवाद साथ यस कुरामा जागर रह, साथै हाम्रा निम्ति पनि प्रार्थना गरिरह। र ख्रिस्टको रहस्य बताउनका निम्ति परमेश्वरले हाम्रा लागि वचन सुनाउने ढोका खोलिदिउन्, यसैका निम्ति म बाँधिएको छु पनि, र जसरी मैले बोल्नुपर्ने हो त्यसरी नै यसलाई प्रकट गर्न सकौं। पाँच बात, समय बहुमूल्य मानेर बाहिरकाहरूसँग बुद्धिमान साथ चल, तिमीहरूको वचन सधैँ अनुग्रहपूर्ण नुनले स्वादिलो पारिएको होस्, र हरेकलाई कसरी जवाब दिनुपर्ने हो सो तिमीहरूलाई थाहा होस्। आउनुहोस् हामी प्रार्थना गरौँ, प्रभुको सहायता माग्नेछौँ। हाम्रो पिता, हाम्रो मनको आँखाहरू तपाईँमा उठाउँछौँ र धन्यवाद दिन्छौँ कि सबै असल कुरा, हरेक असल दान सिद्ध दान तपाईँबाट हो, माथिबाट आउँछ, तपाईँ ज्योतिहरूको पिताबाट। र अहिले पनि प्रभु, हामी तपाईँ परमेश्वर हाम्रो बुवाबाट असल कुराहरू प्राप्त गर्नलाई हामी तपाईँलाई हेर्छौँ। हामीसित बोल्नुहोस् अनि हामीलाई सहायता गर्नुहोस् तपाईँको वचन तपाईँको आत्मामा भएर प्रचार गर्न, तपाईँको पवित्र आत्माद्वारा वचनहरू बुझ्न अनि आज्ञाकारी नम्रता साथ तपाईँको पाउमा बस्न, पिता नम्रता साथ तपाईँको शिक्षा अर्थी चेतावनीहरूलाई लिनको लागि हृदयहरूमा काम गरिदिनुहोस्। धन्यवाद छ जति वचनहरू हामीले सुन्न पाएका छौँ हिजो आज अस्ति पनि, सबैलाई धन्यवाद छ। हामीलाई सहायता गरिदिनुहोस् पिता, कमजोर पात्रहरूलाई डोर्याइदिनुहोस् प्रभु येशूको नाममा, आमेन। हामीले यो ठुलो कामको लागि हरेकले जिम्मा पाए अनुसार हामी गवाही हुनैपर्छ, अनि यसको लागि चाहिँ परमेश्वरको सहायता अनिवार्य छ। प्रार्थना बिना यो काम हामी गर्न सक्दैनौँ। प्रार्थनामा हामी जोसिलो हुनको लागि चाहिँ केही कुराहरू हामीले हेऱ्यौँ, तर अब चाहिँ हाम्रो हिँडाइ चाहिँ बुद्धिमानी हुनुपर्छ। यहाँ हामी पढ्छौँ पाँच पदमा, समय बहुमूल्य मानेर बाहिरकाहरूसँग बुद्धिमानी साथ चल। बाहिरकाहरू भन्नाले चाहिँ जो परमेश्वरको परिवारका होइनन्, अविश्वासीहरू जसले मुक्ति पाएका छैनन्। यो आज्ञा जुन यहाँ छ, बाहिरकाहरूसँग चाहिँ बुद्धिमान साथ चल, यसबाट चाहिँ हामीले पहिलो कुरा के देख्छौँ भने परमेश्वरले के चाहनुहुन्छ भने तपाईँको मुक्ति नपाएको परिवारका सदस्यहरूले, मुक्ति नपाएका साथीहरू छिमेकीहरूले चाहिँ तपाईँको बदलिएको जीवन देखेको चाहनुहुन्छ। भन्नाले एउटा यस्तो जीवन जो इमान्दार छ, आफूले बोलेको कुरा पूरा गर्छ, झुट बोल्दैन, ठग्दैन, वैर भाव राख्दैन, क्षमा दिन्छ, र आफ्नो जिब्रोलाई र ओठहरूलाई चाहिँ खराबीबाट जोगाउँछ, यस्तो बदलिएको जीवन चाहिँ देखोस् भनेर परमेश्वरले चाहनुहुन्छ। त्यसैले बाहिरकाहरूसँग चाहिँ बुद्धिमान साथ सल्लाह भन्नुभएको छ। प्रश्न, तपाईँको मुक्ति नपाएका आफन्तहरू साथी छरछिमेकहरूले चाहिँ के तपाईँको जीवन एउटा सिधा चाल चलिरहेको, एउटा इमान्दार सबै तपाईँको काम व्यवहार व्यापार लेनदेन कुराहरूमा चाहिँ तपाईँ इमान्दार भएको देखिरहेको छन्? तपाईँले आफ्नो मुखले भनेको अनुसार यो मान्छेले त जे बोल्छ उसले गर्छ भन्ने उनीहरूले देख्छन्? अथवा के उनीहरूले देख्दाखेरि चाहिँ यो मान्छे झडङ्ग रिसाउँदैन, पहिला रिसा थियो अहिले चाहिँ बदलिएको छ भनेर देख्छन्? अनि यो मान्छे लोभी छैन पैसाको, यो मान्छे नैतिकवान छ के, त्यस्तो बदलिएको जीवन देख्छ कि देख्दैन? परमेश्वरले त्यही भन्छ, बाहिरकाहरूसँग बुद्धिमान साथ चल, किनभने संसारका मान्छेहरू पनि त्यस्तो धर्म, उनीहरूले धर्म भन्छ, त्यस्तो धर्ममा चासो राख्ने छैनन्। यदि त्यो धर्म मान्नेहरू चाहिँ इमान्दार छैन, यो धर्म लाएर त खै हामी जस्तै त छ भन्ने उनीहरूले देख्छन् भने उनीहरूलाई चासो हुने छैन तपाईँको कुरा सुन्नलाई। गवाई त हुनुपर्छ, सुसमाचार प्रचार गर्नुपर्छ, तर तपाईँ बुद्धिमान साथ चलिरहनु भएको छैन भने तपाईँको प्रचार सुन्नेवाला छैन। दोस्रो कुरा के देख्छ भने संसारले त्यसैले हेरिरहेको छ, एक त परमेश्वरले चाहिँ तपाईँको बदलीको जीवन देखियोस् भन्ने चाहनुहुन्छ, अर्कोतिर चाहिँ संसारले नियालेर हेरिरहेको छ तपाईँको जीवनलाई, जो क्रिस्चियन हो भन्नुभएको छ। उनीहरूले बाइबल नै पढ्छु भनेर चाहिँ नभन्लान्, तर तपाईँको जीवन चाहिँ पढिरहेको छ। मैले यस्तो मान्छेहरू भेट्छु, उनीहरूले भन्छ ए यो राम्रो धर्म हो है, किनभने अनि उनीहरूले भन्छन् फलाना चाहिँ यो धर्ममा लागेर चाहिँ राम्रो भएको छ। तर अरू बेलामा अरू मान्छेहरू भेट्छु मैले, उनीहरूले भन्छ हेर्नुहोस् तपाईँको धर्मको म आलोचना त गर्न चाहदिन, तपाईँको म होइन केही कसैको म विरोध गर्न चाहदिनँ, तर क्रिस्चियन भन्नेहरू देखेर चाहिँ म वाक्क भइसकेँ। त्यस्तो पनि व्यक्तिहरू भेट्छु। यसबाट के सिक्छ भने मानिसहरूले क्रिस्चियन विश्वासलाई चाहिँ क्रिस्चियन हुँ भन्नेहरूको जीवनहरू हेरेर चाहिँ उनीहरूले न्याय गरिरहेका हुन्छन्। प्रश्न तपाईँहरूलाई, तपाईँले चाहिँ कस्तो छाप पारिरहनु भएको छ बाहिरकाहरूलाई? तपाईँलाई चिन्नेहरूले क्रिस्चियन विश्वास चाहिँ तपाईँको जीवनबाट कस्तो विश्वास हो भनेर उनीहरूले न्याय गर्दैछन्। नयाँ नियममा ज्यादै गहकिलो र गम्भीर आज्ञाहरूमध्ये एउटा यो हो, बाहिरकाहरूसँग बुद्धिमान साथ चल। यो आज्ञा चाहिँ हाम्रो साक्षीको सम्बन्धमा सबभन्दा महत्त्वपूर्ण आज्ञाहरूमध्ये हो। अब प्रश्न उठ्छ, बुद्धिमान साथ चल्नु भनेको के हो? यो भनेको चाहिँ इमान्दार साथ र सिधा चालमा चल्नु, पुरा हितोपदेशको, अघि देवी दाईले भन्नुहुन्थ्यो हितोपदेशको पुरै शिक्षाले यही नै सिकाइरहेको छ यो पुस्तकले, कि हाम्रो बोली, हाम्रो व्यवहार, हाम्रो लेनदेन, हाम्रो आर्थिक कुराहरूमा, अनि समयको प्रयोग गर्ने बारेमा, परिश्रमको बारेमा, परिवारको सम्बन्धमा, नानीहरूको सम्बन्धमा, बुवा आमाहरूको सम्बन्धमा, यहाँ चाहिँ यस्तो प्रकारले जिएको जीवन जो चाहिँ बुद्धि, व्यवहारिक बुद्धिले भरिएको छ। जब तपाईँ ख्रिस्टमा आउनुभयो नि, यदि तपाईँ आउनुभएको हो भने तपाईँलाई परमेश्वरले नयाँ जीवन दिनुभयो, नयाँ जन्म दिनुभयो। अब ख्रिस्ट नै तपाईँभित्र जिउनुहुन्छ, उहाँ नै तपाईँको नयाँ जीवन हुनुहुन्छ। अब उहाँले चाहिँ चाहनुहुन्छ कि तपाईँभित्र रहेर उहाँको यो गजबको जीवन चाहिँ उहाँले देखाउन चाहनुहुन्छ। तपाईँलाई एउटा अन्धकारपूर्ण संसारमा राख्नुभएको छ ताकि अरूहरूले तपाईँद्वारा उहाँलाई चिन्न सक्नु भएको होस्। त्यसैले बुद्धिमान साथ हिँड्नु भनेको चाहिँ एकदम सिधा चालमा, धार्मिकतामा, ठिक जे ठिक हो त्यही गर्ने। अनि अर्को कुरा, एफएससी पाँचमा पनि एकचोटि तुलना गरौँ, एफएससी पाँचको 15 पदमा यो समानान्तर पत्रमा चाहिँ 15 पदमा यो कुरा छ, एफएससी पाँचको 15, यसकारण तिमीहरू होसियारीसँग हिँडिरहेका छौ कि छैनौ? हेर, बुद्धिहीन झैं होइन तर बुद्धिमान झैं हिँड। त्यसैले यहाँ चाहिँ बुद्धिमानसँग हिँड्नु भनेको चाहिँ होसियारीसँग हिँड्नु रहेछ। यसको माने चाहिँ एकदम ध्यानपूर्वक परिश्रम साथ ठिक बाटोमा हिँड्नु होसियारीसँग। यसको मतलब चाहिँ पुरानो नियममा चाहिँ यसको धेरै पटक उल्लेख छ, तिमी दायाँ पनि नजानु, तिमी बायाँ पनि नलाग्नु, एकदम ठिक बाटोमा लागिरहनु। होसियारपूर्वक हिँड्नु भनेको चाहिँ धार्मिकताको मार्गमा परमेश्वरको इच्छामा सिधा हिँड्नु। सिपाहीहरूलाई एकदम सिधा हिँड्न सिकाएको हुन्छ, उनीहरूलाई चाहिँ यो तालिम दिएकोले पछि उनीहरू त्यतिकै हिँड्दाखेरि पनि एकदम सिधा हिँड्छन्। उनीहरू हिँडाइबाट थाहा हुन्छ यो मान्छे चाहिँ भुपु हो। विश्वासीहरू चाहिँ होसियारी साथ ठिक बाटोमा, एकदम बेहोसियारी साथ कहिले अलिकति यता कहिले उता, ए अलिअलि झुट त बोले भइहाल्छ नि, यो धेरै त होइन नि, अलिकति थोरै पैसा त हो नि यो, होइन भनेर चाहिँ जब हामी हिँड्छौँ हामी चाहिँ एकदम ठिकसँग, एकदम अङ्ग्रेजीमा एक्युरेटसँग हिँडिरहेका हुँदैनौँ। होसियारसँग हिँड्नु चाहिँ बुद्धिमानसँग हिँड्नु हो। यदि खुकुलो जीवन छ भने, अनि यदि कहिले चाहिँ ठिक अनि कहिलेकाहीँ चाहिँ बेठिक तरिकाले हिँडिरहेछ भने तपाईँको साक्षीको प्रभावकारिता चाहिँ त्यहाँ हराउँछ। अनि अर्को कुरा चाहिँ यहाँ कलसी चारमा यसरी पनि लेखेको छ, यो बुद्धिमान साथ हिँड्नु भनेको चाहिँ समयलाई बहुमूल्य मानेर हिँड्नु रहेछ। अब एकछिन चाहिँ यसलाई हामी विचार गर्न चाहन्छौँ है, समय बहुमूल्य मानेर हिँड भन्ने कुरा चाहिँ त्यही अघिको एफएससी पाँचमा नै तपाईँ हुनुहुन्छ भने सोह्र पदमा चाहिँ यसरी भनेको छ, समय खेर जान नदेऊ किनकि दिन खराब छन्। ठ्याक्कै एउटै शब्दहरू हो, वास्तवमा हाम्रो नेपाली बाइबलमा चाहिँ अलिकति फरक तरिकाले अनुवाद गरेको छ। समयलाई बहुमूल्य मान्नु भनेको के हो? समयलाई खेर जान नदिनु हो। अब सुन्नुहोस् है, संसारको मान्छे चाहिँ संसारको कुरामा बुद्धिमान छ, उसले चाहिँ विचार गर्छ, ओहो जग्गाको भाव त घट्दैछ त अहिले, अनि उसले जग्गा किन्न थाल्छ पैसा छ भने, अनि उसले चाहिँ अब पैसा कमाउने मौका हेरिरहेछ, अनि उसले चाहिँ किनिहाल्छ, ओ सुनको भाव घट्यो रे सुन किन्न जान्छ, किनभने पछि चाहिँ उसले त्यो धेरै मूल्यमा बेच्न सक्छ, उसले नाफा कमाउनलाई संसारको मान्छे चाहिँ बुद्धिमान छ। विश्वासी चाहिँ आत्मिक धन सम्पत्तिको बारेमा चाहिँ बुद्धिमान हुनुपर्छ। यो जुन शब्द बहुमूल्य मानेर भनेको छ नि, यसलाई चाहिँ अक्षरश चाहिँ यसरी अनुवाद गर्न सकिन्छ, मौकालाई किन, समयलाई चाहिँ किन, किन भन्ने शब्द छ यहाँ। किन तपाईँले अब कसरी समय किन्न? एकचोटि हितोपदेश 23 अध्यायमा पल्टाउनुहोस् त, हितोपदेश 23। मलाई लाग्छ कोही कोही बेला भोक लाग्न थालिसक्यो, दिउँसोको समय हो, तर एकदमै चनाखो भएर सुन्नुहोस् है, केही कुरा सिक्नलाई चाहिँ ध्यान दिनुहोस्। पदहरू टिप्दै हुनुहुन्छ कतिजना, राम्रो। हितोपदेश 23 अध्यायको 23 पद, विश्वासीले चाहिँ आत्मिक सम्पत्ति कमाउनको लागि चाहिँ मौका गुमाउनुहुन्न, समयलाई खेर जान नदेऊ, अथवा समूल समयलाई बहुमूल्य मान भनेको चाहिँ के हो भने मौका छोप है, मौकामा चौका भन्छ नि नेपालीमा, मौकालाई चाहिँ नगुमाऊ, खेर नफाल भन्दैछ। हितोपदेश 23 23मा यसरी लेखेको छ, सत्यता किन र त्यसलाई नबेच, बुद्धि शिक्षा र समाज पनि किन? सत्यतालाई पाउनलाई चाहिँ व्यस्त हुनुहोस्, बुद्धि पाउनलाई एकदम लागि पर्नुहोस्, शिक्षा समाज प्राप्त गर्नलाई, अनि संसारको भूसको लागि त्यो नबेच्नुहोस्, संसारको व्यर्थको कुरासँग नसाट्नुहोस्। तपाईँले चाहिँ धार्मिकताको जीवन जिउने हो भने, बुद्धिमान साथ बाहिरको सरसँग हिँड्ने हो भने, अनि तपाईँ कामलाग्दो जीवन जिउने हो भने चाहिँ यो आत्मिक कुराहरू चाहिँ प्राप्त गरिरहनुपर्छ। वचन अध्ययनबाट, संगतिबाट, आज्ञा पालनबाट, वचन मननबाट, पद कण्ठहरू गराइबाट। अनि अर्को कुरा, हरेक मौका छप्नुहोस्। तपाईँले कोही व्यक्ति भेट्नुभयो, उसलाई चाहिँ सुसमाचार सुनाउने मौका हो, त्यो मौका लिइहाल्नुहोस्। प्रार्थना गर्न थाल्नुहोस्, प्रभु म कसरी उसलाई म सुसमाचार बताऊ। उसको ध्यान त अर्कैतिर छ, उसले कुन कहीँ गफ गरिरहेछ, तपाईँले चाहिँ ख्रिस्टको बारेमा बताउने मौका हो। अघि देवी दाईले भन्नुभयो, समय एकदम अन्तिममा आइसक्यो, कुनै पनि घडी प्रभु यीशु हामीलाई लिन र लान आउनुहुन्छ। अनि के देखाउनुहुन्छ तपाईँको काम? उहाँले चाहिँ हाम्रो कामहरूको न्याय गर्नुहुन्छ, न्याय आसनमा हामीलाई इनाम दिन चाहनुहुन्छ। मौका अहिले हो, समय थोरै छ, समय खेर नफाल्नुहोस्। अनि हरेक पटक तपाईँले ख्रिस्टको निम्ति जब बोल्नुहुन्छ, तपाईँ कहिले पनि पछुताउनुहुन्न। ओहो, मैले धेरै समय बिताएछु उसलाई सुसमाचार बताएर। तपाईँले पछुताउनु हुने छैन, तर तपाईँले अरू कुरामा समय बिताएकोमा चाहिँ पछुताउनु हुनेछ। मैले चाहिँ व्यर्थमा चाहिँ यो मनोरञ्जन, यो सङ्गीत सुनेर, यो फिल्म हेरेर, फलानासँग गफ गरेर सुतेर मैले बिताएँ भनेर चाहिँ पछुताउनु हुनेछ। तर ख्रिस्टको निम्ति तपाईँले मौका छोपेकोमा पछुताउनु हुने छैन। अनि अर्को कुरा के भनेको हामीले पढ्यौँ भने, किन हामीले चाहिँ समयलाई खेर जान नदेऊ, किनकि दिन कस्ता छन्? खराब छन् भने चाहिँ यसको मतलब चाहिँ हाम्रो ध्यान यताउता पार्ने थुप्रै कुराहरू छन् यो संसारमा। थुप्रै खराब कुराहरूले चाहिँ हामीलाई बोलाइरहेको छ, थुप्रो नराम्रो आकर्षणहरूले चाहिँ हाम्रो समय चाहिँ खेर फाल्नतिर हामीलाई बोलाउन खोजिरहेछ। अनि त्यसैले हरेक दिन चाहिँ अनन्तको लागि गनियोस्, त्यसरी जिउन चाहनुहुन्न? प्रभु आजको दिन चाहिँ अनन्तको लागि चाहिँ गन्न सकियोस्, आजको दिन चाहिँ नालीमा मन नफ्याँकौँ, म खेर नफालौँ। एकजना भाइ हुनुहुन्छ, 21 वर्ष, तेह्रथुम, जेम्स भाइ तेह्रथुम होइन, तापले जुङै हो। भाइको नाम चाहिँ सबिन सेन्दागो, कोही कोहीले भेट्नु भएको छ। यो जवान व्यक्तिलाई चाहिँ यस्तो एउटा रोग लागेको छ जो चाहिँ थोरैलाई लाग्छ, लाखौँमा लाग्छ भन्ने सुन्छु म एकजनालाई। स्कुलमा हुँदाहुँदै उसको मसलहरू, मांसपेशीहरू चाहिँ मर्न थाल्यो। सामान्यतया मान्छेको मांसपेशी चाहिँ, अब डाक्टर साहबले मलाई चाहिँ सुधार्न सक्नुहुन्छ है, सामान्यतया मान्छेको मांसपेशी चाहिँ बुढो भएपछि मर्न थाल्छ होइन त। तर यो व्यक्तिको 20 त अहिले पुग्यो, कति क्लास पढ्दाखेरि नै मांसपेशीहरू मर्न थाल्यो। ऊ केवल 20 वर्षको छ, ऊ हिँड्न सक्दैन यताउता, उसलाई जहाँ राख्यो त्यहीँ बस्नुपर्छ। उसको शरीरलाई हेर्नुभयो भने हड्डी छाला मात्र बाँकी छ। ऊ बोल्दाखेरि आवाज कस्तो कस्तो सुनिन्छ, किनभने स्वरको मसलहरू मर्न थालिसके, कति मरि पनि सके। त्यसैले कहिले काहीँ केटीको जस्तो आवाज सुनिन्छ, कहिले केटाको जस्तो आवाज सुनिन्छ बोल्दाखेरि समेत। संसारमा कसैलाई पनि थाहा छैन भनिन्छ यो रोग, मसल डिस्ट्रोफी, एमडी भन्ने रोग किन लाग्छ कसैलाई थाहा छैन। त्यसैले यसको औषधि पनि कुनै छैन। सुरुमा सबिन सेन्दार चाहिँ नास्तिक बन्यो, अनि पछि चाहिँ केही पुस्तिकाहरू पाएर अनि अडियो प्रचारहरू सुनेर प्रभुले चाहिँ उसलाई पक्रनु भयो, उसले मुक्ति पायो, नयाँ जन्म पाए। त्यो दिनदेखि सबिन सेन्दाको चाहिँ एउटा गहिरो तृष्णा भयो, हुन थाल्यो, त्यो चाहिँ के भने परमेश्वरको वचनको लागि। अनि फेरि पुस्तिकाहरू मार्फत, अनि बाइबल पढ्न थाल्यो, अनि पुस्तिकाहरू मार्फत, प्रचारहरू मार्फत ऊ चाहिँ बढ्न थाल्यो। अनि त्यसपछि उसले त प्रचार गर्न थाल्यो, ऊ जहाँ छ त्यहीँ, जो आउँछ प्रचार नसुनिकन उनीहरू कोही पनि उम्कँदैन त्यहाँबाट। अनि उसले चिठी पनि लेख्न थाल्यो, त्यसपछि जहाँ ऊ जान सक्दैन खुट्टाले, उसले चाहिँ चिठीहरू चाहिँ द्वारा सुसमाचार पुर्याउँदैछ।
उसको बारेमा सुनेर विभिन्न खालको मण्डलीको व्यक्तिहरू आउँछन्, त्यहाँ प्रचारकहरू आउँछन्, झुटा शिक्षकहरू आउँछन् अनि उसलाई झुटा शिक्षाहरू सिकाउन खोज्छन्। तर सबैलाई उसले परमेश्वरको वचनद्वारा निरुत्तर पारेर पठाइदिन्छ। बेला बेलामा फोन गर्ने गर्छ मलाई अनि उसले भन्छ, हरेक पटक नै जहिले पनि उसले के कुरा गर्छ भने, मैले फलाना फलानालाई सुसमाचार सुनाएँ, प्रार्थना गरिदिन्छु ल। अस्ति भर्खरको कुरा, दसैँमा थुप्रै थुप्रै नातेदारहरू उहाँको घरमा आए अनि सबैले सुसमाचार सुनेर गएछ। कति वर्ष बाँच्छ हामीलाई थाहा छैन, यदि प्रभु आउन ढिलो गर्नुभयो भने, तर उसको सुसमाचार सुनाउन तल्लीन छ, खुसी छ, जहिले पनि कुरा उसको बोली नै आनन्दित छ। एकचोटि अनुहार देख्न पाएँ यहाँ नेपाल, यहाँ काठमाडौँ आउँदाखेरि अनुहार उज्यालो छ। अब म तपाईँहरूलाई प्रश्न सोध्न चाहन्छु, तपाईँ आफैलाई जाँच्नुहोस् न, यदि तपाईँले एक दिन खाली पाउनुभयो, पढाइ पनि छैन, काम पनि छैन, कुनै जिम्मेवारी छैन, कसैले केही गर भनेको छैन, एक दिन फ्री पाउनुभयो तपाईँले भने, अनि तपाईँ एक्लै हुने मौका पाउनुभयो, एक्लै छ, कोही छैन, फ्री छ, मेरो प्रश्न यो हो, तपाईँले त्यो दिन कसरी प्रयोग गर्नुहुन्छ? अब शनिबार त चर्च जानै पर्छ, आएन भने किन आएन भन्छ। त्यो जानै पर्ने दिनमा गएको खासै त्यसले तपाईँको चरित्र कस्तो छ म जान्न सक्दिनँ, तर तपाईँको खाली समयमा के गर्नुहुन्छ त्यसले चाहिँ तपाईँको चरित्र कस्तो छ म थाहा पाउन सक्छु। म केही सल्लाह दिन चाहन्छु, त्यो दिन केही समय तपाईँ प्रार्थनामा बिताउनुहोस्, केही हराएको व्यक्तिहरूको लागि तपाईँ प्रार्थनामा परमेश्वर कहाँ विन्ती गर्न थाल्नुहोस् अनि प्रार्थना गर्नुहोस्, कुनै त्यस्तो व्यक्ति मलाई भेटाइदिनुहोस् आज भनेर प्रार्थना गर्नुहोस्। बाइबल निकाल्नुहोस्, बाइबलमा खोजी गर्न थाल्नुहोस्, हराएकाहरूलाई म जित्नको लागि प्रभु मलाई उत्साह दिनुहोस् भनेर बाइबल पढ्न थाल्नुहोस्। उनीहरूले यस्तो यस्तो प्रश्न सोध्छन्, मलाई बुद्धि दिनुहोस् भनेर प्रार्थना गर्न थाल्नुहोस्। त्यसपछि जुरुको उठ्नुहोस् अनि केही घण्टा कोही विश्वासी साथीलाई लिएर सके चाहिँ पर्चाहरू लिएर निस्कनुहोस् अनि कसैलाई म प्रभुको बारेमा बताउन सकौँ भनेर जानुहोस्। म तपाईँलाई ग्यारेन्टी दिन्छु तपाईँ पछताउनुहुन्न, म बेकारमा यस्तो गरेछु भनेर। तर तपाईँ यहाँ सुतेर बस्नुभयो भने, तपाईँ मोबाइल खेलाएर बस्नुभयो भने, तपाईँ फोनमा कसैसँग गफ गरेर बिताउनु भयो भने, अथवा अझ त्योभन्दा नराम्रो काम गरेर बस्नुभयो भने तपाईँ पछताउनुहुनेछ। म तपाईँलाई चुनौती दिन चाहन्छु, के तपाईँले यस्तो कुरालाई प्राथमिकता नबनाउने आफ्नो जीवनमा, आफ्नो समय खेर फाल्नु अगाडिको सट्टामा, नचाहिँदो मनोरञ्जनमा समय बिताउनुको सट्टामा? पहिलो कुरा यो। यहाँ अर्को कुरा चाहिँ, यहाँ बुद्धिमान साथ चल भन्ने कुरा चाहिँ एफएससीमा चाहिँ के भनेको छ भने, बुद्धिहीन चाहिँ होइन भनेछ। यसको माने, बुद्धिमान साथ चल्नलाई त मूर्ख तरिकाले त हिँडेर भएन, मुक्ति नपाउँदा चाहिँ हामी मूर्ख तरिकाले हिँड्थ्यौँ, चल्थ्यौँ। अहिले देवी दाले भन्नुभयो, संसारसँग बुद्धि छैन। संसारसँग किन बुद्धि छैन? म एक दुईवटा कुरा बाँड्न चाहन्छु लुका बाह्रमा। पहिलो कुरा चाहिँ के भने, संसारको प्राथमिकता नै गलत छ, मूर्ख छ, उनीहरूको प्राथमिकता गलत छ अथवा मूर्ख छ, त्यसैले संसारसँग बुद्धि छैन। लुका बाह्रको 16-34, लुका बाह्रको 16-34, यहाँ पढ्छौँ। अनि उहाँले तिनीहरूलाई यसो भन्दै एउटा दृष्टान्त बताउनु भयो, कुनै धनवान मानिसको जमिनले प्रशस्तै उब्जनी दियो अनि त्यसले यसो भन्दै मनमा नै विचार गर्यो, म के गरूँ किनकि मसँग मेरा अन्न राख्ने ठाउँ नै छैन। अनि त्यसले भन्यो, म यसो गर्नेछु, म मेरा ढुकुटीहरू भत्काउनेछु र झन् ठुला ठुला बनाउनेछु अनि त्यहाँ म मेरा सबै अन्न र मेरा मालहरू राख्नेछु अनि म मेरो प्राणलाई भन्नेछु, हे प्राण तसँग धेरै वर्षका लागि राखिएका थुप्रै सम्पत्ति छन्। आराम गर, खा पी र आनन्द गर। तर परमेश्वरले त्यसलाई भन्नुभयो, हे मूर्ख, आज रात नै तेरो प्राण तँबाट फिर्ता लिइनेछ। तब ती थोकहरू जो तैले जोह गरेको छस् कसका हुनेछन्? जसले आफ्नै निम्ति धन थुपार्छ तर परमेश्वरप्रति धनी छैन त्यो यस्तै हुनेछ। अनि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, यसकारण म तिमीहरूलाई भन्दछु, हामी के खाउँला भन्दै आफ्नो प्राणका निम्ति, साथै हामी के पहिरौला भन्दै आफ्ना शरीरका निम्ति फिक्री नगर। प्राण भोजन भन्दा र शरीर लुगाफाटा भन्दा बढी हुन्छ। कागहरूलाई विचार गर, किनकि तिनीहरू न त बिउ छर्दछन् न कटनी गर्दछन्, तिनीहरूको न त भण्डार छ न ढुकुटी नै, तर परमेश्वरले तिनीहरूलाई खुवाउनुहुन्छ। तिमीहरू त यी चराचुरुङ्गीहरू भन्दा झन कति धेरै मूल्यवान छौ, अनि तिमीहरू मध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो उचाइमा एक हात थप्न सक्छ र? यसकारण तिमीहरू सबैभन्दा सानो कुरा पनि गर्न सक्दैनौ भने अरू रहल कुराहरूको निम्ति किन फिक्री गर्दछौ? लिली फूलहरूलाई विचार गर, ती कसरी बढ्दछन्। ती परिश्रम गर्दैनन्, ती धागो काट्दैनन्, तर पनि म तिमीहरूलाई भन्दछु, सुलेमानले पनि आफ्नो सम्पूर्ण महिमामा ती मध्ये एउटाले जस्तो वस्त्र पहिरेका थिएनन्। तर आज मैदानमा हुने र भोलि चुलामा फालिने घाँस परमेश्वरले यस प्रकारले पहिराउनुहुन्छ भने, हे अल्पविश्वासीहरू हो, तिमीहरूलाई झन कति बढ्दा गरी पहिराउनुहुनेछ। अनि हामी के खाउँला वा हामी के पिउँला भन्दै तिमीहरू खोजी नगर, न त तिमीहरू शङ्कालुने हो, किनकि संसारका जाति जातिले यी सबै थोकहरूको खोज गर्दछन्, अनि तिमीहरूलाई यी थोकहरूको खाँचो छ भने तिमीहरूका पिताले जान्नुहुन्छ। तर बरु तिमीहरूले परमेश्वरको राज्यको खोजी गर र यी सबै थोकहरू तिमीहरूलाई थपिनेछन्। हे सानो बगाल, न डराओ, किनकि तिमीहरूलाई राज्य दिनु नै तिमीहरूका पिताको शुभेच्छा हो। आफ्ना सम्पत्तिहरू बेच र दान देऊ, आफ्ना निम्ति पुराना नहुने थैलाहरू अर्थात नसिद्धिने धन स्वर्गमा प्रबन्ध गर, जहाँ कोही चोर नजिक जाँदैन न त किरालाई नै नष्ट पार्दछ, किनभने जहाँ तिमीहरूको सम्पत्ति छ त्यही तिमीहरूको हृदय पनि हुनेछ। संसारका मानिसहरू चाहिँ क्षणिक सम्पत्ति, नाश हुने सम्पत्तिको पछि लागिरहेका छन्। तर कुरा के भने, थुप्रै विश्वासीहरूले संसारकै नमुनालाई पछ्याइरहेका छन्। पहिलो कुरा, धेरै विश्वासीहरू जो विदेशमा काम गर्न गएका छन् उनीहरूको परिवार छोडेर वर्ष वर्ष अर्को वर्ष पनि आफ्नो श्रीमती बालबच्चा छोडेर उनीहरूले यही गल्ती गरिरहेका छन्। हो, बुवा आमाहरूले आफ्नो छोराछोरी आफ्नो परिवारलाई चाहिँ उनीहरूको खाँचो शारीरिक खाँचो खानपिन लाउने पूरा गरिदिने जिम्मेवार छ, तर त्यो काम उनीहरूले उनीहरूको मानसिक झन आत्मिक खाँचोलाई व्यवस्था गरिकन गर्न चाहिँ उनीहरूलाई परमेश्वरको अनुमति छैन। धेरैजना युवाहरूले पनि यही मार्ग अपनाइरहेछन् र उनीहरूले आफ्नो आत्मिक जीवनलाई चाहिँ कमजोर बनाइरहेका छन्। धेरैजना बुवाआमाहरू, क्रिश्चियन बुवाआमाहरूले पनि यही गल्ती गरिरहेछन्। उनीहरूले आफ्नो छोराछोरीहरूलाई चाहिँ संसार जस्तै सोच्न सिकाइरहेका छन्, स्कुलको बारेमा संसार जस्तै सोच्न, त्यही पढेर तिमी चाहिँ धेरै यस्तो यस्तो हुनुपर्छ, पेसाको बारेमा, विदेशमा काम गर्न जाने बारेमा, पैसा कमाउने बारेमा, संसारमा सफल हुनुपर्छ भन्ने बारेमा पनि यस्तै कुरा सिकाएर चाहिँ ठुलो गल्ती गरिरहेका छन्। यो चाहिँ लोथको तरिका हो। लोथ उसको परिवारलाई के भयो, उनीहरूले चाहिँ आत्मिक कुराको सट्टामा चाहिँ क्षणिक नाश हुने कुरालाई चाहिँ प्राथमिकता दिइरहेछ। अनि त्यसैले गर्दा अघि सुन्यो, यो अचम्म होइन कि क्रिश्चियन बुवाआमाहरूको धेरैजना छोराछोरीहरू चाहिँ संसारमा गएका छन्। हाम्रो विषयमा सोचौँ, हामीले यो अठोट गरौँ प्रियहरू, कि संसारको भन्दा फरक म दृष्टिकोण राख्छु। अब संसारको प्राथमिकतालाई मेरो प्राथमिकतामा बनाउँदिन, अठोट गर्नुहोस्। यो छोटो जीवन चाँडै नै बितिजानेछ। प्रश्न, के तपाईँले आफ्नो यो जीवन चाहिँ परमेश्वरलाई दिनुभएको छ? हिजो पास्टर लुइसले बाँड्नुभयो, हे प्रभु म के गरौँ, तपाईँले के चाहनुहुन्छ? प्रश्न सोध्न चाहन्छु। गएको वर्ष मिशनरी कन्फरेन्स एक साल अगाडि थियो, एक वर्ष 365 दिन बितिसक्यो। गएको साल तपाईँले परमेश्वरको कस्तो काममा परिश्रम गर्नुभयो? प्राथमिकता, बुद्धिमान हुनु भनेको त परिश्रम, रहिरहने सम्पत्तिको लागि परिश्रम। यो गएको साल तपाईँले गरेको परिश्रमबाट स्वर्गमा मलाई सम्पत्ति त्यहाँ अब केही थपिएको छ भन्ने निश्चयता कति छ? कति निश्चयता छ? पुराना नहुने थैलीहरू अर्थात् नसिद्धिने धन स्वर्गमा कति प्रबन्ध गर्नुभयो गएको छ? संसार मूर्ख छ, उसको प्राथमिकता मूर्ख भएकोले। दोस्रो कुरा, संसार मूर्ख छ, अहिले पनि सुनेको थियौँ, किनभने संसार स्वार्थी भएकोले। यो चाहिँ मत्ती 5 त्यो शिक्षा लिन चाहन्छु। मत्ती 5:46-47, मत्ती 5:46-47 प्रभु येशूले यसरी सिकाउनु भयो। मत्ती 5:46, किनकि तिमीहरू आफूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसुल उठाउनेहरूले पनि त्यस्तै गर्दैनन् र? अनि तिमीहरू आफ्नै दाजुभाइहरूलाई मात्र अभिवादन गर्दछौ भने तिमीहरूले अरूले भन्दा के बढी गर्दछौ र? के महसुल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? संसार स्वार्थी छ अनि यसकारण संसार मूर्ख छ। किन स्वार्थीपन चाहिँ मूर्खता हो? किनभने स्वार्थीपन चाहिँ ख्रिस्टभन्दा विपरीत हो। प्रभु येशू स्वार्थी हुनुहुन्न। प्रभु येशू आफ्नै प्राण दिनुभयो, स्वर्ग छोडेर आउनुभयो, मान्छे बन्नुभयो, हाम्रो पाप बोक्नुभयो, आफूले तिर्न नपर्ने ऋण तिर्दिनु भयो, आफ्नो ज्यान दिनुभयो। येशु ख्रिस्ट स्वार्थी हुनुहुन्न, संसार चाहिँ स्वार्थी छ। येशु ख्रिस्ट बुद्धिमानी हुनुहुन्छ, त्यस भए संसार मूर्ख छ। उनीहरू खालि आफ्नो सानो परिवार, आफ्नो सानो घेरा, आफ्नो सानो साथीहरू, त्यति मात्र उनीहरूलाई मतलब छ, भाइरस जेसुकै होस्। यो चाहिँ हाम्रो यसो हेऱ्यो भने देखिन्छ, घर जानुहोस्, ओहो कस्तो राम्रो घर हुन्छ, कम्पाउन्ड कति सफा हुन्छ, फुलहरू हुन्छ, पर्खाल घेरिएको हुन्छ, अनि पर्खाल बाहिर हेर्नुहोस् सब फोहोर फालिरहेछ। त्यहाँ स्वार्थी छ अनि जवानहरू, युवा भाइ बहिनीहरू, पहिला सुरु भन्नु, संसारको युवाहरू त्यस्तो छ, उनीहरू खालि उनीहरूको आफ्नो समूह मात्र छ है, उनीहरूकै समूहमा चाहिँ पुरा उनीहरू चाहिँ मोबाइलमा पनि उनीहरूसँग कुरा गरिरहेको छ, उनीहरूको अरू संसार कसैको मतलब छैन उनीहरूलाई है, अनि अरूलाई चाहिँ बाहिर फालेछ, उनीहरूको आफ्नै संसारमा छन्। अब क्रिस्चियन भाइ र बहिनीहरू चाहिँ फरक तरिकाले हिँड्नुपर्छ, बुद्धिमान साथ बाहिरकाहरूसँग चल्नुपर्छ। एउटा क्रिस्चियन चाहिँ के को लागि चिनिनुपर्छ भने उनी निस्वार्थ छ। ऊ एउटा क्रिस्चियन चाहिँ आफूलाई इन्कार गर्ने, बलिदानपूर्वक अरूलाई प्रेम गर्ने अनि अर्काको भलाइको लागि आफूलाई खर्चिने, त्यसको लागि चिनिनुपर्छ। जस्तो गलाती 6:10 भनेको छ, एकचोटि पल्टाउँदै, गलाती 6:10, गलाती 6:10, यसकारण हामीसँग मौका हुँदा नै सबैका लागि भलाइका काम गरौं, विशेष गरेर विश्वासका घरानाकारका लागि। संसारले चाहिँ के तपाईँलाई हेर्दाखेरि चाहिँ यस्तो देख्छन्, अरूहरूको सेवा गरिरहेको, अरूहरूलाई सहायता गरिरहेको, अरूहरूलाई चाहिँ को फिक्री गरिरहेको, अरूहरूको लागि के गर्न सक्छु, उसले सुसमाचार पाएछैन, ऊ विश्वासी हो तर ऊ निराश छ, उसलाई म हौसला दिन चाहन्छु, यस्तो देख्छ कि देख्दैन। अर्को कुरा, संसार के को कारण पनि मूर्ख ठहरिन्छ भने उसको घमण्डको कारण। मत्ती 20 अध्यायमा पल्टाउनुहोस् त मसँग, मत्ती 20 जीवनको सेखी यो घमण्डको कारण पनि संसारिक व्यक्ति चाहिँ मूर्ख छ, उसँग बुद्धि छैन। मत्ती 20:25-26 प्रभु यीशुले आफ्नो चेलाहरूलाई यसरी सिकाउनु भयो, जब उनीहरू हामी चाहिँ को ठुलो हुने, हामी चाहिँ परमेश्वरको राज्यमा मेन मेन ठाउँ कसले पाउने। अब मत्ती 10:25-26 प्रभुले भन्नुभयो, तर यीशुले तिनीहरूलाई आफू कहाँ बोलाएर भन्नुभयो, तिमीहरूलाई थाहा छ अन्य जातिहरूका शासकहरूले तिनीहरूमाथि प्रभुता जमाउँछन् र ठूला ठूलाहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्, तर त्यो चाहिँ मूर्ख तरिका भयो, संसारको तरिका, तर तिमीहरूका बीचमा चाहिँ त्यस्तो हुने छैन, तर तिमीहरूको बीचमा जो ठूलो हुने इच्छा गर्दछ ऊ चाहिँ तिमीहरूको सेवक बनोस्, अनि तिमीहरूको बीचमा जो पहिलो हुने इच्छा गर्दछ ऊ चाहिँ तिमीहरूको दास बनोस्। किन? प्रभु त्यस्तो हुनुहुन्छ। 28 त्यसरी नै मानिसका पुत्र पनि सेवा गरिनला होइन, तर सेवा गर्न र धेरैको सट्टामा छुटकाराको दामका निम्ति आफ्नो प्राण दिन आए। परमेश्वरको आँखामा चाहिँ नम्रता ठूलो हो। मण्डलीमा यदि हामी अगुवाको स्थान पाएका छौँ भने प्रभुको अनुग्रहले हामी चाहिँ दाजुभाइहरू दिदीबहिनीहरूको बीचमा एउटा नम्र सेवकको रूपमा चिनिनुपर्छ, एउटा शासकको रूपमा होइन, जसले अरूलाई चाहिँ शासन गर्छ संसारले जस्तो। त्यसैले संसारले चाहिँ हेरिरहेको छ विश्वासीहरूलाई, मण्डलीलाई हेरिरहेछ, अनि उनीहरूले चाहिँ बेग्लै खालको परिवार देखन्, बेग्लै खालको जीवन देखन्, साँचो नम्रता, सेवा गर्ने भावना, एउटा दासको आत्मा भेटन। भजन संग्रह 17 अर्को कुरा पनि, संसार यो कारणले पनि बुद्धिहीन छ किनभने संसारले चाहिँ नजिक मात्र देख्न सक्छ। भजन संग्रह 17:14 भजन संग्रह 17:14 भजन संग्रह 17:14 यस्तो प्रार्थना छ, हे परम प्रभु, तपाईँको हातले ती मान्छेहरूबाट यस संसारका मानिसहरूबाट बचाउनुहोस् जसको भाग यसै जीवनमा छ र जसको पेट तपाईँले आफ्नो गुप्त धनले भर्नुहुन्छ। तिनीहरूका प्रशस्त छोराछोरीहरू छन् अनि आफ्नो बाँकी सम्पत्ति आफ्ना बालबच्चाहरूका निम्ति छोडिराख्छन्। यहाँ संसारका मानिसहरू भनेको छ, यस संसारका मानिसहरू, अनि उनीहरूको बारेमा यहाँ के बताएको देख्नुभयो, उनीहरूको भाग यसै जीवनमा छ। मुक्ति नपाएको व्यक्ति ले चाहिँ के समात्न खोजिरहेछ, यही जीवन समात्न खोजिरहेछ, मेरो स्वास्थ्य, मेरो सम्पत्ति, मेरो परिवार, मेरो छोरा, मेरो छोरी, म बुढेसकाल लाग्दा के हुने हो, यत्तिकै समातिरहेछु है, उसको भाग नै यस जीवनमा छ। उसको हेराइ चाहिँ एकदम नजिक मात्रै हेर्न सक्छ। उनीहरूले के कुरा ख्याल गर्दैन भने एउटा लामो जीवन आउँदैछ, अनन्तसम्मको नटुङ्गिने अनन्त अनन्त आउँदैछ, अनि ऊ चाहिँ नरक जाँदैछ, अनि ऊ चाहिँ सम्पत्ति यहाँ मेरो छोराछोरीलाई छोड्नु पर्यो भनेर चाहिँ फिक्री गरिरहेछ। उसले चाहिँ उनीहरूले सोध्छन्, खा पी मौज गर, भोलि त मर्नु छ, त्यसैले भातसुन्जेल चाहिँ जीवनको सबै हसुर्नुपर्छ, भनेको मतलब भएभरको मोज मजा चाहिँ गरिहाल्नु पर्यो। त्यसैले त्यो भने भुइँचालो गएर अब संसार नष्ट हुन्छ भनेर जब मान्छेहरू आत्तिन थाले, कतिजनाले चाहिँ सब आफ्नो खजी काटेर खान थाले, अब ज्यान त जाने भयो, मोज त गरौँ न अलिकति बाँकीसम्म, उनीहरूको भाग चाहिँ जीवन मात्र छ, यति छ उनीहरूको। तर विश्वासीको हिँडाइ र बोलीले चाहिँ बेग्लै कुरा दर्शाउनुपर्छ। विश्वासीको बोली यस्तो हुनुपर्छ, म यो संसारमा छु तपाईँ जस्तै, तर म यो संसारको होइन साथी, मेरो घर स्वर्गमा छ। अनि अर्को कुरा तपाईँले भन्न सक्नुहुन्छ, पढ्नुपर्छ, मेरो भाग चाहिँ उहाँ, मेरो भाग भनेको चाहिँ परमेश्वर हो, यो संसार होइन। अनि अर्को कुरा हामीले भन्न सक्नुपर्छ, म चाहिँ मेरो यो छोटो जीवन यो संसारको निम्ति, यसको अभिलाषाको निम्ति, यसको घमण्डको निम्ति, जीवनको सेकीको निम्ति चाहिँ खेर फाल्नेवाला छैन। अनि खडा हुनुपर्छ युवा भाइ बहिनीहरू, म चाहिँ मेरो जीवन परमेश्वरको इच्छामा सुम्पने छु। पहिलो योहन्ना 2:15-17 त्यही कुरा त छ। तर अर्को कुरा है, एकचोटि त्यो खण्ड पनि पढ्न राम्रो हुन्थ्यो है, पहिलो योहन्ना 2:15-17। पहिलो योहन्ना 2:15-17, संसारलाई प्रेम नगर न त संसारमा भएका कुराहरूलाई नै, कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन, किनकि संसारमा भएका सबै कुराहरू शरीरको अभिलाषा, आँखाहरूको अभिलाषा र जीवनको सेखी पिताबाटको होइन तर संसारबाटको हो, अनि संसार बितिजान्छ र त्यसको अभिलाषा पनि, तर जसले परमेश्वरको इच्छा पालन गर्छ ऊ सदा सर्वदा रहन्छ। बुद्धिमानी व्यक्ति त्यो हो जसले चाहिँ पर हेर्छ। के तपाईँ बुद्धिमान साथ चल्नलाई अगाडि बढ्नुहुन्छ? अर्को एउटा कुरा बाँड्न चाहन्छु, किन संसार मूर्ख छ भने संसार चाहिँ व्यभिचारमा पुरै तल्लीन छ। पहिलो थेसलोनिकी चार अध्याय, संसारका मानिसहरू चाहिँ व्यभिचारमा उनीहरूको मन, समय, पैसा लगाइरहेका छन्। यो कसरी थाहा हुन्छ भने पत्रिकाहरूलाई त्यो थाहा छ, टिभीलाई त्यो थाहा छ, फिल्म बनाउने कम्पनीहरूलाई थाहा छ, इन्टरनेटको कम्पनीहरूलाई थाहा छ, अश्लील पत्रिकाहरू छाप्नेहरूलाई थाहा छ यो बिक्छ भनेर। पहिलो थेसलोनिकी 4:3-5 हामीलाई यस्तो लेखेको छ, किनकि परमेश्वरको इच्छा यही हो तिमीहरूको पवित्रता, तिमीहरू व्यभिचारबाट अलग बस, र तिमीहरू मध्ये हरेकले कसरी पवित्रता र आदरको साथमा आफ्नो पात्रलाई प्राप्त गर्नुपर्छ सो जानोस्। परमेश्वरलाई नचिन्ने ती अन्य जातिहरूले जस्तै कु इच्छाको प्रबल वासनामा होइन। परमेश्वरले एउटा पुरुष र स्त्रीको विवाह नियुक्त गर्नुभएको, त्यो पवित्र छ, असल छ, यो आनन्दपूर्ण र आशिषपूर्ण सम्बन्ध हो। एउटा विवाहित पुरुष र स्त्रीको बीचमा, अनि विवाह सबैको बीचमा पवित्र, आदरको योग्य मानियोस् र ओछ्यान निष्कलङ्क हुन्छ पनि भनिएको छ। तर व्यभिचारीहरू र परस्त्रीगामीहरूलाई चाहिँ परमेश्वरले न्याय गर्नुहुनेछ भनेको छ। तर संसारले ठान्छ, अनि त्यो मूर्खता हो कि हामीले चाहिँ बाइबलले भन्दा राम्रो जानेको छौँ, अनि त्यसैले कहाँ विवाह गर्नुपर्छ र पहिले हामीसँग हिँड्न सक्छौँ, पहिले हामी चाहिँ आपसमा शारीरिक सम्बन्ध राख्न सक्छौँ, अथवा यो खेल खेल्न सक्छौँ अर्को विपरीत लिङ्गसित, अनि यसरी व्यभिचार, समलिङ्गी यी सब चाहिँ मूर्खताबाट आइरहेछ। अनि संसारले हेरिरहेछ, फरक छ कि छैन? संसारसँग बुद्धिमान साथ चल भनेको उनीहरूभन्दा फरक जीवन हिँड भन्नुभएको, तर संसारको मूर्खताले गर्दाखेरि चाहिँ अनगिन्ती परिवारहरू चकनाचुर भएका छन्। नानीहरू हुर्केका छन्, मैले चिन्छु त्यस्तो परिवारहरू, उनीहरूले बुवाको माया आमाको माया भनेर थाहा पनि छैन उनीहरूलाई। उनीहरू युवा अवस्थामा बिग्रेका छन्, अर किसिमको अपराधहरूमा लागेका छन्, अनेक दुःख पाएका छन्। तर विश्वासीको जीवन त एकदम यस्तो अन्धकारको बीचमा त उज्यालो न उज्यालो बत्ती जस्तो हुनुपर्ने हो। प्रिय भाइ बहिनीहरू, दाजु दिदी बहिनीहरू, कस्तो छ बुद्धिमान साथ चला बाहिरकाहरूसँग? त्यसले हामीले यहाँसम्म हेर्यौं कि हामी प्रभावकारी साक्षी प्रभुको निम्ति हुने हो, महान आज्ञाको यो ठूलो काममा हाम्रो भाग गर्ने हो भने चाहिँ जोसिलो प्रार्थना जीवन हुनुपर्छ, अनि बाहिरकाहरूको सामु चाहिँ असल गवाही हाम्रो हुनै पर्छ, बुद्धिमान साथ हिँडेको देख्नुपर्छ उनीहरूले। अनि त्यसपछि तपाईँले मुख खोलेर चाहिँ केही भन्दाखेरि उनीहरूले सुन्नेछन्। अनि त्यसैले तेस्रो कुरा चाहिँ के छ भने हाम्रो मुखको बोली, कलसी चारमा हामी जानेछौँ। कलसी चारको छ पदमा तिमीहरूको वचन सधैँ अनुग्रहपूर्ण नुनले स्वादिलो पारिएको होस् र हरेकलाई कसरी जवाब दिनुपर्ने हो सो तिमीहरूलाई थाहा होस्। यहाँ चाहिँ मुख्य कुरा यो बताएको छ कि हाम्रो बोलीद्वारा हामी गवाही हुनुपर्छ, बोलीद्वारा हाम्रो प्रभुको महान आज्ञाको काम पूरा गर्नुपर्छ हाम्रो शब्दहरूद्वारा। अनि अघि भर्खर अध्ययन गरेको पाँचौं पदले चाहिँ हाम्रो जीवनद्वारा गवाही हुनुपर्छ भनेर हामीले अध्ययन गर्यौं। अब छैठौं पदले चाहिँ हाम्रो जिब्रोद्वारा हामीले गवाही दिनुपर्छ भन्ने आज्ञा पाइरहेका छौँ। अब देख्नुभयो कुन चाहिँ पहिला आयो, जिब्रो पहिला कि जीवन पहिला? जीवन पहिला, जीवनको गवाही हुनु पर्यो, त्यसपछि हाम्रो जिब्रोले गवाही दिन सक्छ। यसको माने हाम्रो जीवन पहिला सफा हुनु पर्यो। यदि हामी चाहिँ पापलाई धुने यीशुको रगतको बारेमा कुरा गर्ने हो भने, यसको माने संसारिक पाप मोजमजाबाट चाहिँ स्वाटै काटिएको हुनुपर्छ हाम्रो जीवन। यदि हामी पापीहरूलाई चाहिँ पश्चाताप गर्नुपर्छ भाइ भनेर भन्ने हो भने, कसरी हामी मान्छेलाई तपाईँ पश्चाताप गर्नुपर्छ भन्न सक्छौ यदि हामी आफै नै उनीहरू जस्तै जिइरहेका छौँ भने? ए तिमीले पनि त त्यही हेरिरहेको थियौ नि त अस्ति, तिमीलाई पनि त्यहाँ देखाएको थियो त मैले, अनि के भने यो पश्चाताप गर? यदि तपाईँले चाहिँ उनीहरू जस्तै जिएर प्रचार गर्न छोड खोज्नुभयो भने तपाईँ चाहिँ कपटी हो, कपटी अरू केही होइन। तर यदि तपाईँ ज्योतिमा हिँडिरहनु भएको छ भने तपाईँको जीवनमा चाहिँ एउटा कायल पार्ने सामर्थ्य हुन्छ, सामर्थ्य पवित्र आत्माको, तपाईँको जीवन प्रयोग गर्नुहुन्छ अर्कालाई चाहिँ संसारलाई कायल पार्न, किनभने तपाईँको अब बोलीमा चाहिँ सामर्थ्य हुन्छ। यसको मतलब जब तपाईँ बोल्नुहुन्छ ख्रिस्टको बारेमा, आफ्नो मुख खोल्नुहुन्छ, ध्यान दिन्छ, है यसरी भन्ने कुरा त सुनौँ क्यारे, यस्तो जीवन थियो फलान यसको, यो के भयो यसको, सुनौँ क्यारे यसको जीवन, उनीहरूले तुरुन्तै पश्चाताप त नगर्लान्, तर कम्तीमा तपाईँलाई कपटी त भन्न सक्दैन नि। त्यसैले कसरी हाम्रो मुखको बोलीहरूले गवाही हुने त? यहाँ बताइएको छ तिमीहरूको वचन सधैँ अनुग्रहपूर्ण होस्। यो शब्द अनुग्रह भनेको चाहिँ आर्जन नगरिएको निगाह, सहायता हामीले पाउनै नपर्ने नालायकलाई दिएको दया। यो अनुग्रह भनेको चाहिँ असल इच्छा, शुभेच्छा, परमेश्वरले हामी प्रति असल इच्छा गर्नुभयो, हामी लायक थिएनौँ। अनुग्रहपूर्ण शब्दहरू चाहिँ अर्कालाई असल इच्छा राखेर बोलिएका शब्दहरू चाहिँ सुन्नेलाई अति मिठो लाग्छ। परमेश्वरको अनुग्रह एकदम मिठो छ, छैन त? असल छ, प्रेमिलो छ। परमेश्वरको अनुग्रह कति धैर्यवान छ, हामीसँग रिसाउनमा कति ढिलो हुनुहुन्छ उहाँ, उहाँ कति बलिदानपूर्वक हामीलाई प्रेम गर्नुभएको छ। अब हाम्रो बोलीले चाहिँ त्यही कुराहरूलाई दर्शाउनु परेको छ. बुझ्नुहुन्छ? अनुग्रहपूर्ण बोली. पहिलो कुरा चाहिँ पल्टाउँ, उपदेशक 10 अध्यायमा चाहिँ हामीले के सिक्छौँ भने यो अनुग्रहपूर्ण बोली चाहिँ एउटा बुद्धिमान मान्छेको चरित्र हो, लक्षण हो. उपदेशक 10:12-15. उपदेशक 10:12-15. उपदेशक 10:12 म पढ्छु. अब बुद्धिमान मानिसको मुखका शब्दहरू अनुग्रहमय हुन्छन् तर मूर्खका ओठहरूले त्यसैलाई निल्नेछन्. मूर्खको बोलीले त ऊ आफैलाई नाश गर्छ भनेछ. 13 त्यसको मुखका शब्दहरूको सुरु मूर्खता हो अनि त्यसको बातचितको अन्त्य चाहिँ दुष्ट पागलपन हो. मूर्खले धेरै कुरा बोल्छ जब के हुने हो सो कुनै मानिसले जान्दैन र कसले त्यसलाई त्यो पछि के हुने हो सो बताउन सक्छ. मूर्खहरूको परिश्रमले तिनीहरू हरेकलाई थकित पारिदिन्छ उसको कुरा सुन्दा सुन्दा, किनकि त्यसले सहरमा कसरी जानुपर्छ त्यो पनि जान्दैन. सजिलै जात थाहा हुने कुरा पनि उसलाई थाहा छैन. मूर्खको शब्द तर बुद्धिमानको शब्दहरू चाहिँ अनुग्रहपूर्ण हुन्छ भनेको छ. यो चाहिँ यो अनुग्रहपूर्ण शब्दहरू चाहिँ कु वचन को उल्टो हो. FC 4:29 जानुहोस् त. FC 4:29 उल्टोबाट यो सुल्टो माने हामी सिक्छौँ. FC 4:29 यहाँ पढ्छौ. FC 4:29 कुनै कु वचन, कु वचन करप्ट कम्युनिकेसन, दुईटा शब्द छ जस्तो लाग्छ यहाँ. कुनै अनि यहाँ चाहिँ कु वचन नेपालीमा एउटै शब्द, कुनै कुवचन तिमीहरूको मुखबाट ननिस्कोस् तर आवश्यक उन्नतिका निम्ति जुन कुरा असल छ त्यही मात्र निस्कोस् र त्यसले सुन्नेहरूलाई के प्रदान गरोस्? अनुग्रह प्रदान गरोस्. अब यो कुवचन अर्थात् यो शब्दको माने के हो भने तपाईँको कुहिएको काउलीलाई सोच्नुहोस् अथवा घिरौलालाई जुन चाहिँ प्रयोग योग्य छैन अब, अथवा कम्पसल खालको केही चिज किनेर ल्याउनु भयो आलु अथवा काम नलाग्ने भन्न खोजेको त्यस्तो बोली चाहिँ अनुग्रहपूर्ण बोलीको ठिक उल्टो हो. त्यसैले यसले के जनाउँछ भने कुवचन सबै फोहोर बोली, सबै गाली गौलौज होइन, सबै वैरभावको साथ बोलिएको शब्दहरू अनि फोहोर शब्दहरू हो. विगतमा हामीले त्यसरी बोल्थ्यौँ है, शब्दहरू म यहाँ उच्चारण गर्नु पनि मिल्दैन तर पछि त्यस्तो शब्दहरू हाम्रो मुखबाट ननिस्कोस् भनेछ. फलानाले भन्या थियो भनेर पनि त्यो शब्द प्रयोग नगर्नुहोस्. कतिले चाहिँ त्यसरी प्रयोग गर्छन्, फलानाले यो शब्द प्रयोग होइन होइन, फलानाले चाहिँ बोल्नै नहुने शब्द प्रयोग गरे चाहिँ भन्नुहोस् पऱ्यो तपाईँको मुखबाट चाहिँ कुनै कुवचन ननिस्कोस्. किनभने मुखबाट चाहिँ फोहोर शब्द निस्किरहेछ भने उसले कसरी पाप धुने येशूको रगतको प्रचार गर्छ एउटै मुखबाट? जब विश्वासीले आफ्नो मुख खोल्छ त्यसले त आशिष ल्याउनुपर्छ प्रियहरू, त्यसले चाहिँ भलाइ गर्नुपर्छ, अरूलाई उन्नति गराउनुपर्छ, सुन्नेहरूलाई अनुग्रह प्रदान गर्नुपर्छ. ओहो उनीहरूलाई चाहिँ असल कुरा पाएको, नकमाएको सहायता र निगाह पाएको अनुभव होस्. यस्तो बोली कसको छ? यस्तो बोली चाहिँ प्रभु येशूको छ. लुका 4 हामी जाउँ. लुका 4 उहाँ हाम्रो नमुना हुनुहुन्छ. लुका 4:22 प्रभु येशू सभाघरमा प्रचार गर्न पस्नुभयो, बाइबल लिएर प्रचार गर्नुभयो अनि सुन्नेहरू छक्कै परे उहाँको बोली सुनेर. लुका 4:22 अनि सबैले उहाँको बारेमा गवाही दिए र उहाँको मुखबाट निस्केका अनुग्रहपूर्ण वचनहरूमा सबै छक्क परे। यहाँसम्म पढौँ। यी मानिसहरू प्रभु येशूको बोलीबाट आकर्षित भए। देख्नुभयो यहाँ आकर्षित भए। सुन्नुहोस्, एउटा मान्छेको बोलीले, तपाईँको बोलीले कि त मान्छेलाई आकर्षित पार्छ कि त विकर्षित पार्छ, पर लैजान्छ, यसको त नजिक पनि बस्नु भएन। मान्छेको व्यक्तित्वमा चाहिँ सायद बोली जस्तो अर्को सब त्योभन्दा बढी प्रभावकारी कुनै कुरा नै छैन होला। बोली एउटा पद पल्टाउनु पर्दैन, मा लेखेको छ युथोपदेश 21:9, झगडालु स्वास्नीसँग ठुलो घरमा एकसाथ बस्नुभन्दा कौशीको एउटा कुनामा बस्नु उत्तम हो। अब यो आइमाईको बोलीले चाहिँ उसको श्रीमानलाई चाहिँ कौशीको कुनामा लखेटिदिएछ। बोली त्यस्तो हुन्छ कि आकर्षण गर्छ कि विकर्षण गर्छ। एउटा सुसमाचारको सेवक चाहिँ झगडालु हुनु हुँदैन। उसको बोली, दोस्रो तिमथी 2:24-25, दोस्रो तिमथी 2:24-25, यहाँ म पढ्छु। अनि प्रभुको दासले झगडा गर्नु हुँदैन, तर सबै मानिसहरूप्रति कोमल, सिकाउनमा सिपालु, सहनशील, विरोध गर्नेहरूलाई नम्रता साथ सिकाउने सुधार्ने हुनुपर्छ। सायद परमेश्वरले तिनीहरूलाई सत्यता मान्नका निम्ति पश्चाताप देलान्। अब म जस्तै सायद तपाईँको पनि धैर्य चाहिँ कहिले काहीँ चाहिँ टुट्यो होला सुसमाचार प्रचार गर्न खोज्दाखेरि र विरोधीहरूको मूर्ख कुरा सुनेर। त्यसैले हामीले सिकौँ शरीरमा होइन तर पवित्र आत्मामा हिँड्नलाई। प्रभु येशूको बोली यस्तो थियो कि उहाँलाई पक्रन आउने मान्छेहरू पनि पक्रन पनि सकेन। यूहन्ना 7:32-46 हेर त, यूहन्ना 7:32 पद, यूहन्ना 7:32 पदमा हामी पढ्छौ, प्रभु येशूको बारेमा विवाद चलिरहेछ। उहाँको विषयमा मानिसहरूले यस्ता कुराहरू गुनगुनाइरहेका फरिसीहरूले सुने, अनि फरिसीहरू र मुख्य पुजारीहरूले उहाँलाई पक्रनका निम्ति अफिसरहरू पठाए। अनि के भयो त त्यो अफिसरहरूले पक्रन सके त? 46 पदमा हामी पढ्नेछौँ, तर 45 पद पनि, के अरे 44 पढौँ। अनि तिनीहरूमध्ये कतिले उहाँलाई पक्रन चाहे तर कसैले पनि उहाँमाथि हात हालेन। के भयो? तब ती अफिसरहरू, मुख्य पुजारीहरू र फरिसीहरू, उनीहरू फरिसीहरूको आए, अनि तिनीहरूले उनीहरूलाई भने, तिमीहरूले उसलाई किन ल्याएनौ? 40 पद, ती अफिसरहरूले जवाफ दिए, यस मानिसले जस्तो त कुनै मान्छेले कहिले बोलेको छैन। प्रभु येशूको बोली चाहिँ यस्तो थियो। त्यसैले प्रियहरू, मानिसहरू चाहिँ प्रभु येशूतिर आकर्षित गराइनै परेको छ, नत्र कसरी उनीहरूले मुक्ति पाउँछन् त? उहाँले चाहिँ हामीलाई प्रयोग गर्न चाहनुहुन्छ उहाँ कहाँ मानिसहरू आकर्षण गर्नलाई। हामी चाहिँ उहाँका राजदूतहरू हौ, हामीले सुन्दैछौँ। हाम्रो चाहिँ आफ्नो मुख खोल्नुपर्छ र हाम्रो शब्दहरू चाहिँ असल शब्दहरू हुनुपर्छ, सहायता गर्ने शब्दहरू हुनुपर्छ, निगाहपूर्ण दयालु शब्दहरू हुनुपर्छ, ताकि त्यो मुक्ति नपाएको मान्छेलाई चाहिँ कस्तो लागोस् भने, यो मान्छे त मेरो शत्रु त होइन, यो मान्छे त मेरो साथी हो, यो मान्छेले त अरू केही गर्न खोजिरहेको छैन, मलाई खालि मद्दत गर्न खोजिरहेको छ, हुन त मलाई त यस्तो कुरा त सत्य हो कि कस्तो लागिरहेछ, तर यो मान्छे चाहिँ इमान्दार छ है, यसले मलाई माया नै गर्छ भन्ने चाहिँ लाग्नै पर्छ। दन्तमा चाहिँ नुनले स्वादिलो पारिएको पनि हुनुपर्छ भनेछ। अनुग्रहपूर्ण मात्र होइन, त्यसमा नुन पनि हुनुपर्छ। अब नुनले के गर्छ भने, अचार बनाउने सबैलाई थाहा छ, नुनले चाहिँ खानेकुरालाई चाहिँ छिटो कुहिनबाट जोगाउँछ। हाम्रो मुख पनि कुहिने चिजबाट पुरा अलग हुनुपर्छ, फोहोर चिजबाट अलग। अर्को कुरा, नुन चाहिँ पुरानो नियममा बलिदानमा प्रयोग हुन्थ्यो यहुदीहरूको, है अन्न बलिमा चाहिँ हुनै पर्थ्यो नुन। अनि यसको अर्थ यो पनि हुनसक्छ त्यसैले हाम्रो बोली चाहिँ, अनि त्यो माफ गर्नुहोस्, अनि त्यो नुनलाई चाहिँ के भनेको छ भने तिम्रो परमेश्वरको करारको नुन भनेको छ। करारको नुन लेवी 2:13 हो, टिपी राख्नुहोस्, लेवी 2:13, तिम्रो परमेश्वरको करारको नुन। सायद यसको माने चाहिँ हाम्रो बोली चाहिँ करारमा जसरी सत्य हुनुपर्छ, इमान्दार हुनुपर्छ, हाम्रो बोली त्यस्तो हुनुपर्छ भनेको। मतलब चाहिँ हामीले खालि मिठो मिठो कुराहरू मात्र बताउने भने होइन, उसलाई उसको पापको बारेमा सत्य कुरा हामीले बोल्नुपर्छ, नरकको बारेमा उसलाई सत्य कुरा बताउने पर्छ, प्रेमपूर्वक उसलाई चेतावनी दिनै पर्छ। त्यसैले हामी अनुग्रहपूर्ण मात्र होइन, हामी एकदम सफा सफा कुरा पनि गर्नुपर्छ मान्छेहरूसँग। अर्को कुरा, नुनले चाहिँ खानेकुरालाई स्वादिलो बनाउँछ। तपाईँहरूमध्ये कसलाई चाहिँ नुन नराखेको दाल मनपर्छ, हात उठाउनुहोस् त। नुन नभएको दाल कसैलाई पनि मन पर्दैन। दालमा नुन छैन भने खान सकिँदैन। हुन त दाल एकदम फाइदाजनक कुरा हो, त्यसमा प्रोटिन हुन्छ, तर नुन भएन भने कसैलाई पनि खान मन लाग्दैन। त्यस्तै हामीले हाम्रो बोली पनि बाहिरकाहरूसँग हामीले सुसमाचार सुनाउँदाखेरि पनि उनीहरूलाई चाहिँ सुन्न मन लाग्ने हुनुपर्छ, दाल खान मन लाग्ने होस् न। यदि हाम्रो बोली नै सुन्न मन लाग्ने तरिकाले हामी बोल्छौँ भने हामीले के फाइदा गर्न सक्छौँ उनीहरूलाई? सत्य त सत्य बताइरहेछौँ तर स्वादै छैन। त्यसैले हाम्रो सुसमाचार प्रचार पनि रोचक बनाउन खोज्नुपर्छ। प्रभु येशू त त्यस्तै हुनुहुन्थ्यो, दृष्टान्तहरू प्रयोग गर्नुहुन्थ्यो, उदाहरण प्रयोग गर्नुहुन्थ्यो, उहाँले चाहिँ चराहरूको कुरा गर्नुहुन्थ्यो, कहिले बिउको कुरा गर्नुहुन्थ्यो, कथाहरू भन्नुहुन्थ्यो। सुसमाचार सुनाउनलाई चाहिँ सांसारिक मनोरञ्जन चाहिँ चाहिँदैन, तर प्रभुको बुद्धि चाहिँ चाहिन्छ। तर अर्को कुरा, नान तपाईँको दालमा एक कसौरा चुन नुन राखेको कतिलाई मनपर्छ? कसैलाई पनि मन पर्दैन। त्यसैले नुन पनि ठिक्क मात्रामा पनि ठिक्क मात्र होस्, बढ्ता गर्नु हुँदैन। खालि हामी कथा बताउनलाई यहाँ प्रचारमा कथा बताउने होइन, खालि कथा भन्ने मान्छे आयो भन्ने कहिले नहोस् प्रचारक त्यहाँ उठ्दाखेरि। हाम्रो उद्देश्य चाहिँ खालि रोचक बनाउनु मात्र होइन, हाम्रो उद्देश्य चाहिँ पवित्र आत्माले चाहिँ उनीहरूको हृदय ख्रिस्टमा खिचियोस् भन्ने हो। अनि यसरी हामी बोल्न सकौँ, हरेकलाई उनीहरूको इमान्दार प्रश्नहरूको जवाफ पनि दिन सकौँ। प्रार्थनामा जोसिलो हौ, बुद्धिमान साथ चलाउँ र हाम्रो बोली प्रभु जस्तो जस्तै हुन थालोस्। आउनुहोस् हामी अन्त गर्नेछौँ, समय अन्त भइसक्यो, त्यसैले भाइ आइदिनुहोस् है, अगुवाई गर्ने पाएँ।